SBS Radio. प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता संसदलाई सम्बोधन गरे। यस अधिवेशनमा पहिलो पटक संसदलाई सम्बोधन गर्ने क्रममा कार्य गरेका प्रगतिमा विशेष जोड दिए।
गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व सङ्कलनमा 32% वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा पुँजीगत खर्चको वृद्धि दर 25.33% रहेको, सरकारी खर्च 34%बाट 14%मा झरे। गत वर्षको तुलनामा मूल्य वृद्धि घटेको छ। गत आर्थिक वर्षको यसै अवधिको 12% तुलनामा उद्योग व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता 25% वृद्धि भएको छ। उच्च स्तरीय शिक्षा आयोगले आफ्नो कामलाई अन्तिम चरणमा पुर्याएको छ। यद्यपि यस सन्दर्भमा चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिता हुनै नहुने र विद्यालय शिक्षामा निजी क्षेत्र नभई नहुने जस्ता अनौठा विरोधाभास प्रकट भएका पाएको छु मैले।
तर उनले बढ्दो व्यापार र शोधान्तर घाटा जस्ता तथ्यलाई चाहिँ लुकाएको टिप्पणी अर्थशास्त्रीहरूले गरेका छन्। प्रधानमन्त्रीले करिब एक घण्टा लामो सम्बोधन गरे, जसमा उनले राष्ट्रपतिको पनि बचाउ गरे।
संवैधानिक व्यवस्थामा राष्ट्रपति आफै केही काम गर्दैन, प्रतिवाद गर्दैन, केही बोल्दैन। जुन संस्था आफै केही गर्दैन, केही बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो बुझ्न सकिन्छ? राष्ट्रपतिमाथिको हमला होइन यो गणतन्त्रमाथिको हमला हो। विवादमा ल्याइएको शीतल निवास सम्बन्धी हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले होइन। एउटा ढोङ्गी तरिकाले यो पनि नभए हुन्छ, त्यो पनि नभए हुन्छ, त्यस्तो पनि होइन। त्यो संस्थाको गरिमा अनुसारको अभ्यास आचरण हुन्छ र त्यस्ता निर्णय सरकारले गर्छ। प्रहरी तालिम केन्द्र सम्बन्धी निर्णय पनि आजको होइन, धेरै अघिको हो। अहिले राष्ट्रपतिले सार्दिया हो र राजतन्त्र नेपालमा हुँदा त्यो भएको थियो। त्यो प्रहरीको तालिम केन्द्र हुने बित्तिकै, स्थापना हुने बित्तिकै सहरका बिचमा, सहरो पनि नभएका ठाउँमा फायरिङ कहाँ गर्ने, अरू प्रकारका अभ्यास कहाँ गर्ने पुगेन भनेर त्यस बेला निर्णय गरेको हो। ककसले गर्यौँ हामी सम्झ्यौँ। अनि त्यति बेला नै स्थान अभावको दाबी सहित अन्यत्र सार्ने निर्णय भएर 1500 रोपनी पनौतीमा खोजिएर भारत सरकारसँग कुरा गरेर धेरै वर्ष अगाडि भारत सरकारले त्यो बनाइदिने समेत सहमति भइसकेको अवस्थामा अहिले त्यो निर्णय कार्यान्वयनमा जान आँट्यो भनेर यत्रो विघ्न हल्लाखल्ला किन? अचम्म लाग्छ। अनि त्यो हल्लाखल्ला जानकारी नै नभएको राष्ट्रपतिको संस्थालाई मुछेर त्यहाँ हल्ला गर्नुपर्ने त कुनै कारणै छैन। म एउटा कुरामा ध्यान आकर्षण गराउन चाहन्छु। संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धराशायी हुन्छ, कुनै पनि संस्थाको सम्बन्धमा होस्।
प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रश्न गर्न खोजेका प्रमुख प्रतिपक्षी सांसदहरूले त्यस्तो अवसर पाएनन् र त्यसपछि उनीहरूले संसद अवरुद्ध गरे।
सीमित भन्न पाइँदैन, सभामुख महोदय सीमित भन्न पाइँदैन। सांसदले सोध्न खोज्दासम्म सोध्न पाउनुपर्छ। प्रधानमन्त्रीले जवाब दिनु त प्रधानमन्त्रीको जिम्मेवारी हो।
प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने अधिकार प्रतिपक्षीको रहेको सांसद गगन थापाले भने, संसद प्रतिपक्षीकै रहेको जिकिर सत्तारूढ दलका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि गरे। कारागारबाट निकालेर सांसदको शपथ ग्रहण गराइएका रेशमलाल चौधरीलाई थुनामै राखी अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। कर्तव्यज्ञान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पूर्वपक्षका लागि चौधरीलाई थुनामै राख्नुपर्ने जिल्ला अदालतको आदेशलाई सोमबार न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सदर गरेको हो। व्हाइट बडी खरिद प्रकरणबारे छानबिन गर्न आफैले गठन गरेको उपसमितिको प्रतिवेदनलाई परिमार्जन गरी लेखा समितिले स्वीकृत गरेको छ। उक्त व्हाइट बडी विमान खरिद गर्दा 4 अर्ब रुपियाँ भन्दा बढी अनियमितता भएको भन्दै लेखा समितिले गठन गरेको उपसमितिले ठहर गरेको थियो, जसमा उसले बहालवाला पर्यटन मन्त्री र सचिव, यस्तै दुईजना पूर्व मन्त्रीहरू र पूर्व सचिवहरूले अनियमितता गरेको ठहर गरेको थियो। तर निलम्बनसहित हदसम्मकै कारवाही सिफारिस गरिएका गृह सचिव प्रेम कुमार राईलाई निर्दोष रहेको र पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई पनि नैतिक जिम्मेवारी मात्र लिनुपर्ने निष्कर्ष लेखा समितिले गरेको छ। यसैबीच उक्त विमान खरिद प्रकरणका बेला भएको भनिएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको पर्यटन मन्त्री रविन्द्र अधिकारीले एउटा पत्रकार सम्मेलन मार्फत बताए।
यस सम्बन्धमा नेपाल सरकार मन्त्री परिषदबाट मिति 74 बैशाख 7 नेपाल वायुसेनामा चाहिने दुईवटा वाइड वरियर बस 330 दिवसीय जहाज खरिदका लागि ऋण लिन ऋण तथा जमानत ऐन 2025 मौजु नेपाल सरकार जमानी बस्ने निर्णय भइसकेको थियो। महालेखा परीक्षकको प्रतिवेदन 2074 वायु वरियर बस 330 दिवसीय खरिद प्रक्रियामा प्रश्न उठाएको भए पनि नेपालको संविधान मौजु कामको अन्तिम व्याख्या गर्ने जिम्मेवारी प्राप्त सम्मानित सर्वोच्च अदालतको मिति 74/27 गतिको परिसरबाट समेत भुक्तान रोक्का गर्न कुनै आदेश दिने मलाई कानुनी आधार थिएन।
आफ्नै चालकले मानव तस्करीको आरोप लगाएपछि छानबिनका लागि परराष्ट्र मन्त्रालय झिकाइए कि अस्ट्रेलियाकी राजदूत लकी शेर्पाबारे सरकारले अझै केही निर्णय लिएको छैन। मन्त्रालयले गठन गरेको छानबिन समितिले उक्त आरोपबारे प्रतिवेदन बुझाएको केही साता बितिसक्दा पनि किन निर्णय नभएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भने,
लकी शेर्पाको विषयमा चाहिँ मैले अस्ति पनि उल्लेख गरेका थिएँ, मन्त्रालयले छानबिन समिति बनाएको, त्यसको प्रतिवेदन आइपुगेको र त्यसको निचोड पनि करिब करिब निष्कर्षमा पुगेको, त्यस हिसाबले चाहिँ उहाँको बारेमा, उहाँ एउटा चाहिँ डिप्लोमेटिक पर्सनालिटी मात्रै नभएर अलिकति पोलिटिकल एफिलिएसन पनि उहाँको जोडिएको हो, त्यस हिसाबले राजनैतिक नेतृत्वले खास गरिकन प्रधानमन्त्री र पार्टी अध्यक्ष समेतले यसलाई दुवै रूपमा बुझ्नु होला, प्रधानमन्त्री प्लस पार्टी अध्यक्ष र पार्टी अध्यक्ष समेतले पनि यसलाई गम्भीरतापूर्वक लिनुभएको र त्यस विषयमा कुनै निकास दिनको निम्ति उहाँलाई भनिएको र उहाँले त्यो अब एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला भन्ने हामीले विश्वास गरेका छौँ।
नेपाल र जापान बीच भएको श्रम सम्झौता पुनरावलोकन गर्न र श्रम सम्बन्धमा दुवै देशबीच सहमति भएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवाली र जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधि मण्डल बीच बुधबार राजधानीमा भएको द्विपक्षीय वार्तामा यस्तो सहमति भएको हो। परराष्ट्र मन्त्री गेवाली र जापानका विदेश मन्त्री तारो बीच परराष्ट्र मन्त्री स्तरीय बैठकपछि सहमति पत्रमा हस्ताक्षर भयो। नेपाल र जापान बीच सन् 1993 हस्ताक्षरित हवाई सेवा सम्झौता संशोधनका लागि सहमति पत्रमा हस्ताक्षर भएपछि दुई देशबीच सिधा हवाई उडान सञ्चालन गर्न मार्ग प्रशस्त भएको छ। बाजुरामा छाउ गोठमा बसेकी एक महिला र उनका दुई छोराको मृत्यु भएको छ। अघिल्लो दिनदेखि छाउ गोठमा बस्दै आएकी बाजुरा भोगीचौरकी अम्बा बोहरा सोमबार राति जाडोले साह्रै सताएकोले मङ्गलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन्। जाडो भगाउन उनीहरूले आगो पनि बाले तर दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन्। उनीहरूले छाउगोठभित्र जाडो कम गर्नका लागि आगो बालेका थिए र त्यही आगोको धुवाँले निसासेर उनीहरूको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। डाक्टर गोविन्द केसीले इलामबाट 16 सत्याग्रह सुरु गरेका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिले सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पठाएको भन्दै बुधबार अपराह 5 बजेबाट उनी अनसनमा बसेका छन्। केसीले 6 बुधे माग राखेका छन्। इलाम नगरपालिकाको फुलगाछीस्थित एक समर्थकको घरमा उनी अनसनरत छन्। सरकारसँग भएको सम्झौता बमोजिम संशोधन गरेर अविलम्ब संसदमा विधेयक पारित गर्न माग गरेका छन्। आफ्ना मागबारे डाक्टर केसीले भने,
पछिल्लो अध्यादेशलाई विस्थापित गरेर चिकित्सा शिक्षा ऐन बनाउने क्रममा माथेमा प्रतिपदले दिएका सुझाव अनुकूल हुनुपर्छ भनेर यस अगाडि हामी झन्डै 1 महिनाको अवधिसम्म 15 सत्याग्रह बसेका थियौँ। त्यो सत्याग्रह टुङ्ग्याउने क्रममा विधेयकमा कुन कुन बुझा कसरी संशोधन गरेर जाने भन्ने सहमति सरकारसँग भएको थियो। तर विधेयक पारित गर्ने निर्णायक घडीमा आएर सरकार र सत्तारूढ पार्टीका नेताहरू 3 करोड जनताको स्वास्थ्यको पक्षमा नभई मुठीभर मफियाहरूको स्वार्थमा काम गरेका छन्। यसअघि कुनै पनि हालतमा कार्यान्वयन गर्ने भनेर हामीसँग सम्झौता गरेका प्रधानमन्त्री समेत अहिले त्यस्ता निज स्वार्थका अगाडि निरीह हुँदै आफ्नो प्रतिबद्धताबाट पछि हटेका छन्। सरकार स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनेतिर होइन कि सजिलोसित थप क्षमता नभएकै विश्वविद्यालयबाट हतार हतार सम्बन्धन खुलाएर निजी मेडिकल कलेज चलाउँदै स्वास्थ्य र चिकित्सा क्षेत्रमा व्यापार गर्नेतिर उद्यत छ।
काङ्ग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई 5 वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। 1 वर्ष अघि भएको 3 तहको निर्वाचनमा पार्टीलाई नसगाएको र तोकिएका आधिकारिक उम्मेद्वार विरुद्ध छुट्टै उम्मेद्वारी दिएको आरोपमा जोशीलाई साधारण सदस्य समेत नरहने गरी निकालिएको हो। गृह मन्त्रालयले अध्यागमन कानून उल्लङ्घन गर्ने 700 जना भन्दा बढी विदेशी नागरिकलाई निष्कासन गरेको छ। सन् 2018 विजा अवधि भन्दा बढी बसेका र फरक फरक कसुरमा पक्राउ परेका 60 भन्दा बढी मुलुक नागरिकलाई गृहले निष्कासन गरेको हो। उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न विभिन्न कसुरमा कैद भुक्तान गरेका जाली राहदानी तथा भिजा प्रयोगकर्ता र भिजा बिना बसेको अभियोग छ। निष्कासित हुनेमा चिनिया नागरिक सबैभन्दा बढी छन्। गृह मन्त्रालयका अनुसार सन् 2018 373 जना चिनिया नागरिकलाई निष्कासन गरियो। यस्तै धर्म परिवर्तनमा संलग्न 5 जना विदेशीलाई निष्कासन गरिएको विभागले जनाएको छ, जसमा 2 जना जापानी महिला, 1 अस्ट्रेलियन युवती र 1 फिलिपिन्सका दम्पती रहेका छन्।